الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورہ طور کی آیت نمبر 35 سے قرآن پاک کا درس سنیں گے۔ اس سے پچھلی آیتوں میں کفار نے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پر کچھ اعتراضات جو کیے تھے ان کا جواب دیا گیا۔ یہاں سے اب اللہ تبارک و تعالیٰ اپنی توحید، اپنی خالقیت کا بیان فرماتا ہے اور کفار کے اوپر اللہ تعالیٰ نے مسلسل سوالات قائم فرمائے، مختلف سوالات ان سے کیے گئے کہ تم جو نبی کریم صلی اللہ علیہ وآلہ وسلم کو ماننے سے اور آخرت کو تسلیم کرنے سے انکار کرتے ہو، کیا تمہارے پاس کوئی علم ہے؟ تم غیب جانتے ہو؟ تمہارے ساتھ کوئی وعدہ ہے؟ تم نے آسمانوں پہ چڑھ کے دیکھ لیا ہے؟ تمہارے پاس خدا کی رحمت کے خزانے ہیں؟ یوں ان کے اوپر ایک کے بعد ایک سوال قائم کیا گیا اور ان تمام سوالوں کا جواب نفی میں ہے۔ نفی میں یوں کہ کفار کے پاس نہ کوئی دلیل ہے، نہ کوئی علم ہے، نہ غیب کی خبر ہے، نہ کوئی قدرت ہے، نہ وہ خدا کے خزانوں کے مالک ہیں، نہ وہ اس طرح کا کوئی اختیار رکھتے ہیں۔ تو یہ ایک انداز کے اندر، بڑے خوبصورت انداز کے اندر ان کے اوپر سوالات قائم کر کے ان کو ساکت سامت کیا گیا، یعنی ان کو خاموش کرا دیا گیا، اور ان تمام سوالوں کے اوپر جو عقل مند غور کرے گا وہ سمجھ جائے گا کہ کفار کے اعتراضات محض لغ لا یعنی بے معنی، بے مقصد اور بے بنیاد ہیں۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، ام خلقوا من غیر شیء ام هم الخالقون، کیا وہ کسی شے کے بغیر ہی پیدا کر دیے گئے ہیں یا وہ خود ہی اپنے خالق ہیں؟ یہ کفار، یہ لوگ، یہ انسان، یہ کیا خود بخود ہی پیدا ہو گئے؟ یہ خود اپنے خالق ہیں؟ انہوں نے خود اپنے آپ کو بنایا کیا ہے؟ تو جواب یہی آئے گا کہ نہیں، یہ خود اپنے خالق نہیں ہیں، ان کا خالق اللہ ہے۔ جب اللہ عز و جل ان کا خالق ہے تو پھر وہی ان کا معبود ہے اور اسی کا اختیار ہے، اسی کا اقتدار ہے اور وہی حاکم ہے اور اسی کا حکم چلے گا اور اسی کی باتیں سچی۔ اب اس کے بعد فرمایا، ام خلق السماوات والارض بل لا یوقنون، یا آسمان اور زمین انہوں نے پیدا کیے ہیں بلکہ وہ یقین نہیں رکھتے ہیں۔ ارشاد فرمایا کہ کیا آسمان و زمین کے خالق یہ لوگ ہیں کہ ان کا حکم چلے، ان کی مرضی چلے، انہیں حاکم مانا جائے، انہی کی بات کو تسلیم کیا جائے؟ تو یقینی بات ہے کہ آسمان و زمین کے خالق یہ کفار تو نہیں، کوئی انسان بھی نہیں۔ جب یہ خالق نہیں ہے تو پھر خالق کون؟ وہ یقیناً اللہ ہے۔ تو اللہ تعالیٰ فرماتا ہے کہ پھر یہ لوگ یقین نہیں رکھتے، یہ خدا کے خالق ہونے پر اس طرح یقین نہیں رکھتے جس طرح ان کو رکھنا چاہیے۔ تو نتیجہ یہ ہے کہ یہ خود ایک کنفیوژن کا، ایک ذہنی انتشار کا شکار ہیں کہ کسی اعتبار سے مان رہے ہیں، کسی اعتبار سے نہیں مان رہے۔ جو بات مان رہے ہیں اس کا لازمی نتیجہ یہ ہے کہ اس کو بھی مانیں، لیکن اس کا تو انکار کر دیتے ہیں، اس کو مان لیتے ہیں۔ تو یہ خود اپنی باتوں کے اندر ہی یہ عجیب و غریب قسم کے ترددات کا شکار ہے۔ مزید فرمایا، ام عندهم خزائن ربك ام هم المسيطرون، یا ان کے پاس تمہارے رب کے خزانے ہیں یا وہ بڑے حاکم ہیں؟ یہ مزید سوال کہ کفار کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم اللہ کے رسول نہیں ہیں، اللہ کے نبی نہیں، اور اگر اللہ تعالیٰ نے نبی بنانا ہی تھا تو پھر فلاں فلاں جو بڑے پیسے والے لوگ ہیں ان کو نبی ہونا چاہیے۔ تو اللہ تعالیٰ ان کو فرماتا ہے کہ کیا اللہ کی رحمت کے خزانے ان کے پاس ہیں کہ ان کی مرضی چلے گی और ये जिसको चाहेंगे नबी बनाएंगे, जिसको चाहेंगे नहीं बनाएंगे। तो ऐसा तो नहीं, ये तो खुदा के खजानों के मालिक नहीं, खुदा अपने खजानों का खुद मालिक है। नबुवत देना, नबुवत अता फरमाना उसका इख्तियार है, रिस्क देना, रहमत देना सब उसका इख्तियार है। तो जब उसका इख्तियार है तो उसी ने तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को अपना नबी बनाया। तो जो मुख्तार है, जो मालिक है, जब उसने अपने इख्तियार से अपने हबीब अलैहि सलाम को नबी बनाया तो अब ये उसको क्यों तस्लीम नहीं करते। फिर उसके बाद मजीद फरमाया, अम लहुम सुल्लम यस्तमिउन फीह फलयाति मुस्तमिउहुम बिसुल्तानिम मुबीन, या इनके पास कोई सीढ़ी है जिसमें चढ़कर वो सुन लेते हैं, अगर ऐसा है तो इनके इस तरह सुनने वाले को कोई रोशन दलील लानी चाहिए। ये एक और बात कर दी, फरमाया कि या फिर इन काफिरों के पास कोई ऐसी सीढ़ी है जिसे ये आसमानों पे चढ़ जाते हैं और वहां की बातें सुनते हैं, तो इनको उससे पता चल जाता है कि भाई कुफार फतह पाएंगे और अहले ईमान शिकस्त खाएंगे, ये गालिब रहेंगे मुसलमान मगलूब हो जाएंगे, ये बाकी रहेंगे मुसलमान और इनके नबी फना हो जाएंगे। तो क्या ऐसी कोई इनके पास कोई जरिया है कि जिससे ये गैब की बातें जान सकें? तो ऐसा भी नहीं कि इनके पास कोई जरिया हो जिससे ये गैब की बातें जान सकें। तो फिर ये किस तरह बोलते हैं कि नबी पाक अलैहिस्सलाम मगलूब होंगे, मफतू होंगे और ये जो है वो खत्म हो जाएंगे और हम बाकी रहेंगे और हमारी बात गालिब आ जाएगी, फिर ये इस तरह की बातें जो है वो क्यों करते हैं? फिर फरमाया, अम लहुल बनात वलकुमुल बनून, क्या अल्लाह के लिए बेटियां और तुम्हारे लिए बेटे हैं? ये इनके ऊपर मजीद कला कि कुफार अपने लिए तो बेटियां पसंद नहीं करते थे, बेटी पैदा हो जाए तो गुस्से में आते थे, शर्मिंदा होते थे, नफरत का इजहार करते थे, गैज़ो गज़ब से भर जाते थे, शर्म के मारे लोगों के सामने नहीं आते थे। तो अपने लिए बेटियां पसंद नहीं करते थे, बेटे पसंद करते थे। लेकिन जब अल्लाह ताला के लिए कहते थे तो कहते थे कि फरिश्ते खुदा की बेटियां। तो फरमाया कि क्या इनके लिए तो बेटे हों और खुदा के लिए बेटियां? तो अगर इनकी अपनी अकलों से ही सवाल किया जाए कि तुम खुदा को कम अज कम अपने आप से बरतर तो समझते हो, बेहतर तो समझते हो, तो फिर तुम उसके लिए वो चीज साबित करते हो जो तुम्हारी निगाहों में कमतर है और अपने लिए वो साबित करते हो जो तुम्हारी निगाहों में बेहतर है। तो तुम बदतर होकर अपने लिए बेहतर और खुदा के बेहतर होने और अकबर होने और आजम होने और अजल होने के बावजूद उसके लिए कमदर्शा को साबित करते हो, तो ये तुम्हारी कौन सी अकल? फिर मजीद फरमाए, अम तसअलहुम अजरन फहुम मिम मगरमिम मुस्कलून, या ए नबी, तुम इनसे कुछ उजरत मांगते हो कि जिससे वो तावान के बोझ में दबे हुए हैं? फरमाया कि ये कुफार इस्लाम नहीं लाते तो क्या इसकी ये वजह है कि नबी इनसे मुआवजा मांगते कि मैं जो तुम्हें तबलीग करता हूं और तुम्हें तौहीद और रिसालत की दावत देता हूं इसके ऊपर मुझे उजरत दो, लिहाजा उस उजरत और मुआवजे के डर से ये इस्लाम ही कबूल नहीं करते कि हमें तो पैसे देने पड़ेंगे, हमें तो जो है वो अपने अपने खर्चे जो है वो इनके ऊपर लगाने पड़ेंगे। तो ऐसा भी नहीं कि नबी पाक अलैहिस्सलाम उनसे उजरत तलब फरमाते हों। अल्लाह ताला के जितने नबी गुजरे उनमें से किसी ने भी दुनियावी मुआवजा मांगा ही नहीं कि हम तुमसे किसी उजरत का मुतालबा नहीं करते, किसी मुआवजे का मुतालबा नहीं करते। तो फरमाया कि जब ये तुमसे को मुतालबा भी नहीं करते, तुमसे को मुआवजा नहीं मांगते, तो ये तो इनके इखलास, खैरखाही, सच्चाई, सदाकत और तुम्हारे साथ मुखलिस होने की दलील है, तुम्हारे खैरखा होने की दलील है। फिर फरमाया, अम इंदहुमुल गैब फहुम यक्तुबून, या इनके पास गैब है कि वो उसके जरिए फैसला लिखते हैं, कि या फिर काफिरों के पास गैब का इल्म है कि जिसकी वजह से ये कहते हैं अव्वलन तो हमें मर के उठना ही नहीं, और अगर हम मर के उठ भी गए तो जैसे दुनिया में हम अच्छे हैं, खुशहाल हैं, इसी तरह आखिरत में भी खुशहाल होंगे। तो ये जो गैबी हुक्म लगाते हैं कि मरने के बाद दोबारा नहीं उठना, ये इनका एक 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 खबर है जो ये दे रहे हैं कि मर गए तो दोबारा नहीं जिंदा होना। तो ये जो खबर दे रहे हैं, क्या इनके पास गैब का इल्म है कि जिसकी वजह से ये खबर दे रहे हैं? और जिसकी वजह जिससे ये फैसले लिख रहे, और ये कह रहे कि अगर दोबारा जिंदा हो भी गए तो जैसे दुनिया में खुशहाल, आखिरत के अंदर भी अल्लाह हमें खुशहाल रखेगा। तो ये कौन सा इल्म है कि जिसकी वजह से ऐसा ये फैसला कर रहे हैं और ये बात कह रहे हैं। अब अल्लाह तबारक व तआला मजीद फरमाता है, अम युरीदून कैदन फल्लदीन कफरूहुमुल मकीदून अम लहुम इलाहुन गैरुल्लाह सुबहानल्लाह अम्मा युशरिकून, या वो किसी फरेब का इरादा कर रहे हैं तो काफिर खुद ही अपने फरेब का शिकार होने वाले हैं, या अल्लाह के सिवा इनका कोई और खुदा है, अल्लाह इनके शिर्क से पाक है। ये दो बातें मजीद फरमाएं, फरमाया कि क्या ये कुफार किसी फरेब का, किसी साजिश का इरादा कर रहे हैं, कोई प्रोग्राम बना रहे हैं, कोई प्लान कर रहे हैं, और अगर ये प्लान कर रहे हैं तो फरमाया कि ये फिर खुद ही अपने फरेब का शिकार होंगे, ये खुद शिकार होंगे, ये अपनी साजिश में कामयाब नहीं होंगे। चुनाचे यही हुआ, कुफार ने प्लान तो ये किया था कि नबी पाक अलैहिस्सलाम को गिरफ्तार करेंगे और माद अल्लाह उन्हें शहीद कर देंगे, लेकिन अल्लाह तबारक व ताला ने उनकी इस साजिश को नाकाम बना दिया। नबी पाक अलैहिस्सलाम उनके दरमियान में से अपने घर से बाहर निकले और पूरा रास्ता तय करते मक्के से मदीने पहुंच गए। तो जो काफिरों ने मकर किया, फरेब किया, साजिश की थी, नाकाम हो गए और खुद ये मारे गए कि बाद में यही फिर जब बदर के मैदान में आए तो हलाक हो गए। तो जिन्होंने नबी पाक अलैहिस्सलाम को शहीद करने की साजिश की थी वो बदर के मैदान में खुद हलाकत का शिकार हो गए। तो फरमाया कि क्या ये कोई फरेब का इरादा कर रहे हैं तो ये काफिर खुद ही अपने फरेब का शिकार होने वाले हैं। और मजीद फरमाया कि या फिर इन, या अल्लाह के सिवा इन काफिरों का कोई और खुदा है कि जिससे ये रोजी लेते हैं और जिसकी ये इबादत करते हैं और जिससे इनको ये उम्मीद है कि वो इनको बख्श देगा, इनको निजात दे देगा। ऐसा भी नहीं है, खुदा सिर्फ एक है, अल्लाह अज़्ज़ा वजल है। तो फरमाया कि अल्लाह ताला पाक है इनके शिर्क से। अब कुफार के आम तौर पर मुतालबात होते थे कि ये नबी हमें हमारी मर्जी का कुछ दिखाएं, मर्जी का कुछ दिखाएं, यूं कि सफा मरवा को सोने का बना दें, या मक्के की सरजमीन जो बंजर है, बयाबान है, यहां हरियाली हो जाए, सब्जा उगा जाए, खेत उगाएं, यहां पर फल लग जाए, बागात पैदा हो जाए, या फिर यह है कि आसमान से कोई फरिश्ता उतरे, उसके हाथ में किताब हो, वो किताब बाकायदा इनको पेश करे, तब हम मानेंगे कि हाँ ये कुरान खुदा ने भेजा है। तो इस तरह के रंग बिरंगे कुफार के मुतालबात होते थे। तो अल्लाह तबारक व तआला ने इरशाद फरमाया, और कई भी और भी जगह पे है कि कुफार के सामने अगर ये सारी चीजें आ भी जाएं तब भी ये कहेंगे कि ये तो हमारी आंखों पर जादू हुआ है। अगर सफा मरवा सोने के बन भी जाए तो ये बोलेंगे ये नहीं सोने के बने, हमारी आंखों पर जादू हो गया जो हमें सोने के नजर आ रहे हैं। तो फरमाया कि मानने ना मानने का मदार जो है इनको मौजदा दिखाने पर नहीं है, इन्होंने नहीं मानना, जिनके दिल में जिद अनानियत और ना मानने की एक हठधर्मी होती है वो कुछ भी हो जाए तो तब भी तस्लीम नहीं करते। हत्ता के अगर अल्लाह तबारक व ताला की तरफ से अजाब भी आ जाए तो जब तक वो अजाब इनको हलाक नहीं कर देगा तब तक ये यही कहेंगे नहीं जी ये कुछ और ही है। जैसे अगर अल्लाह ताला आसमान से कोई आसमान का टुकड़ा गिरा दे, आसमान का टुकड़ा गिरा दे इनके ऊपर, इनको हलाक कर दे, तो जब तक इन पे गिर के इनको तबाह कर नहीं देगा उससे पहले पहले ये यही बोलेंगे कि नहीं नहीं ये तो बादल है, ये तो तय दर तय बादल है जो नीचे आ रहे हैं, लेकिन जब इन पे आके गिरेगा ये हलाक होंगे तब इनको पता चलेगा कि नहीं ये बादल नहीं, ये खुदा का वो अजाब था जिससे अल्लाह के नबी हमें डराया करते थे। तो आते फरमाया وَإِن يَرَوْا كِسْفًا مِنَ السَّمَاءِ سَاقِطًا يَقُولُوا سَحَابٌ مَّرْكُومٌ, اور اگر وہ آسمان سے کوئی ٹکڑا گرتا ہوا دیکھیں گے تو کہیں گے کہ یہ تہ در تہ بادل ہیں۔ آسمان سے کوئی ٹکڑا آسمان کا گرتا ہوا دیکھیں گے تو بولیں گے یہ تو تہ در تہ بادل ہیں۔ مراد یہ کہ یہ عذاب آنے تک تسلیم نہیں کریں گے، نہیں مانیں گے۔ تو اب جب اتنی ساری باتیں ہیں کہ ان کے پاس دلیل کوئی نہیں ہے، ان کے پاس علم کوئی نہیں، ان کے پاس غیب کوئی نہیں، ان کے پاس حق دریافت کرنے کا ذریعہ کوئی نہیں۔ یہ نہ ماننے میں اس حد کو آ گئے کہ اگر ان کے سامنے آسمان ٹوٹ کے بھی آ جائے تب بھی اس کو تسلیم نہیں کریں گے۔ تو فرمایا فَذَرْهُمْ حَتَّى يُلَاقُوا يَوْمَهُمُ الَّذِي فِيهِ يُسْعَقُونَ، تو تم انہیں چھوڑ دو یہاں تک کہ وہ اپنے اس دن سے ملیں جس میں بے ہوش کر دیے جائیں گے۔ فرمایا کہ اے حبیب علیہ السلام، پھر آپ ان مشرکوں کو ان کے حال پہ چھوڑ دیں، ان پہ توجہ نہ کریں یہاں تک کہ یہ اس دن سے ملیں جس دن سب بے ہوش ہو جائیں گے۔ وہ کون سا دن ہے؟ قیامت کا دن، کہ جب پہلی مرتبہ حضرت اسرافیل علیہ السلام سور کے اندر پھونکیں گے تو اس وقت سب لوگ بے ہوش ہو جائیں گے۔ اور بعض مفسرین نے فرمایا کہ اس سے موت کا دن مراد ہے، کہ مراد یہ کہ ان کافروں کو چھوڑ دو یہاں تک کہ ان کی موت آ جائے۔ اب اللہ تعالیٰ فرماتا ہے یوم لا یغنی عنہم کیدہم شیئاً ولا ہم ینصرون، جس دن ان کا فریب انہیں کچھ کام نہ دے گا اور نہ ان کی مدد ہوگی۔ موت کا دن بھی ایسا ہی ہے کہ ان کی کوئی بات اس دن کام نہیں دے گی، نہ ان کو کوئی مدد ملے گی، اور قیامت کا دن بھی ایسا ہی ہے۔ اب اللہ تعالیٰ فرماتا ہے وَإِنَّ لِلَّذِينَ ظَلَمُوا عَذَابًا دُونَ ذَلِكَ وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ، اور بے شک ظالموں کے لیے اس سے پہلے ایک عذاب ہے مگر ان میں اکثر لوگ جانتے نہیں۔ ظالموں کے لیے آخرت سے پہلے ایک عذاب ہے، وہ کون سا ہے؟ علماء کرام فرماتے ہیں کہ اس سے مراد یا تو جو ان کافروں کا بدر میں قتل ہونا تھا، میدان بدر میں، جنگ بدر میں ان کا قتل ہونا تھا، تو آخرت سے پہلے یہ ان کا دنیا کا عذاب تھا، اور یا پھر اس سے مراد ہے کہ جو ان پر 7 سال کے لیے، اہل مکہ پہ 7 سال کے لیے اللہ تعالیٰ نے قحط، خشک سالی مسلط کی تھی، وہ عذاب تھا جو آخرت کے عذاب سے پہلے دنیا کے اندر عذاب۔ اور بعض علماء نے فرمایا کہ اس سے مراد ہے عذاب قبر، کہ آخرت کے عذاب سے پہلے ان کے لیے قبر کے اندر عذاب ہے۔ تو اس اعتبار سے یہ آیت عذاب قبر کو ثابت کرتی ہے۔ اب اللہ تبارک و تعالیٰ اپنے حبیب علیہ الصلوۃ والسلام کو ارشاد فرماتا ہے وَاصْبِرْ لِحُكْمِ رَبِّكَ فَإِنَّكَ بِأَعْيُنِنَا وَسَبِّحْ بِحَمْدِ رَبِّكَ حِينَ تَقُومُ وَمِنَ اللَّيْلِ فَسَبِّحْهُ وَإِدْبَارَ النُّجُومِ، اور اے حبیب تم اپنے رب کے حکم پر ٹھہرے رہو کہ بے شک تم ہماری نگاہوں میں ہو، اور تم اپنے قیام کے وقت اپنے رب کی تعریف کرتے ہوئے اس کی پاکی بیان کرو، اور رات کے کچھ حصے میں اس کی پاکی بیان کرو، اور تاروں کے جانے کے بعد۔ یہ اللہ تبارک و تعالی نے بطور خاص جو ہے وہ 3 اوقات میں تسبیح کا ارشاد فرمایا، اپنے قیام کے وقت، اور رات کے کچھ حصے میں، اور تاروں کے جانے کے بعد۔ اب اس سے کیا مراد ہے؟ اس آیت کا ایک معنی تو یہ ہے کہ جب نماز کے لیے تم قیام کرو، جو فرمایا نا کہ آپ اپنے قیام کے وقت تسبیح بیان کرو، اللہ کی پاکی بیان کرو، اس کا ایک معنی ہے کہ جب نماز کے لیے قیام کرو تو اللہ تعالیٰ کی حمد و ثنا کرو، ہم اللہ تعالیٰ کی تسبیح بیان کرو۔ تو یہ جو ہم پہلی رکعت کے اندر سبحانک اللہم وبحمدک الی آخری ہم یہ پڑھتے ہیں، تو وہ اسی آیت مبارکہ پر عمل ہے۔ اور ایک یہ ہے کہ فرمایا کہ تم اپنے رب کی تسبیح بیان کرو جب تم کھڑے ہو، جب تم قیام کرو، اس سے مراد ہے کہ جب آپ سو کر اٹھو تو اللہ تعالیٰ کی حمد اور تسبیح کرو۔ اور تیسرا معنی یہ ہے کہ جب تم کسی مجلس سے کھڑے ہو تو اللہ تعالیٰ کی تسبیح بیان کرو، سبحان اللہ۔ تو یہ باقاعدہ، یہ تو نبی پاک صلی اللہ علیہ وسلم نے اس کی فضیلت بیان فرمائی کہ جب تم کسی مجلس سے کھڑے ہو تو یہ تسبیح پڑھا کرو۔ چنانچہ حدیث مبارک ہے ترمذی شریف کی، فرمایا کہ جو شخص کسی مجلس میں بیٹھا اور اس نے مجلس میں بہت سی لغو باتیں کیں تو اٹھنے سے پہلے یہ کلام کہے، اس کی لغو فضول باتوں کی مغفرت ہو جائے گی۔ जब हम किसी जगह बैठे तो बातों के अंदर बहुत सारी बातें हो जाती हैं, अच्छी भी फजूल भी बिला वजह के तबसरे भी सब कुछ हो जाता है। तो फरमाया कि फिर ये तस्बीह पढ़ो, अल्लाह ताला उसे माफ कर देगा। अब वो तस्बीह क्या है? ये तस्बीह है सुबहानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक। ये तस्बीह जो है ये पढ़ी जाए तो जो उस मजलिस महफिल में फजूल बातें होती, गुनाह की बातें नहीं, जो गुनाह है ना, गीबत है, गाली है, झूठ है, उससे तो तौबा करनी पड़ेगी बाकायदा। ये फजूल जो ज्यादा जरूरत बातें हो जाती हैं उनके एतबार से है, तो उनकी मगफिरत हो जाएगी। तो ये इस आयत मुबारका का माना। रात के कुछ हिस्से में जो है वो अल्लाह ताला की तस्बीह बयान करो, और तारों के छुप जाने के बाद इसका उलमा ने, बाद मुफस्सरीन ने ये माना भी बयान किया है कि इससे मुराद नमाजें हैं। इससे मुराद नमाजें, रात का कुछ हिस्सा जैसे मगरिब है, और सितारों के जो है वो सितारों के जाने के बाद, तो ये भी नमाज के औकात के एतबार से ही फरमाया गया है। ये आये सूरह मुबारका मुकम्मल होगी सूरह तूर, अब सूरह नजम शुरू होती। सूरह नजम मक्का मुकरमा में नाजिल हुई, और इस सूरत में 3 रुकू 62 आयात है। इसका नाम है नजम। नजम सितारे को भी बोलते हैं और खास किस्म के सितारों के ग्रुह को भी बोलते हैं। तो इस सूरह मुबारका की पहली आयत में चूंकि नजम की अल्लाह ताला ने कसम जिक्र की है, तो उसकी मुनासबत से इसका नाम सूरह नजम है। सूरह नजम की इब्तिदा होती है बिस्मिल्लाहिर्रहमानिर्रहीम, वन नजमी इदा हवा, तारे की कसम जब वो उतरे, जब वो उतरे। लफ्ज़ नजम के बारे में मुफस्सिरीन किराम के मुतअद्दद अकवाल है कि नजम से क्या मुराद है। एक कौल ये है कि इससे मुराद है सुरैया। सुरैया वो जो सितारों का एक झुरमट होता है उसे सुरैया कहते हैं। तो उन सितारों की कसम यहां पर जिक्र हुई, तो इसका मतलब ये हुआ कि सुरैया तारे की कसम जब वो फज्र के वक्त डूब जाता है, गुरूब हो जाता है। तो एक ये, दूसरा ये है कि नजम से मुराद जिनसे नजूम है, यानी सितारों, तमाम सितारे ही से मुराद है, तमाम सितारे से मुराद है। तो ये तमाम सितारों ही की कसम है कि सितारों की कसम, इसका मतलब ये हुआ कि आसमान के तमाम सितारों की कसम जब वो गुरूब हो, इदा हवा जब वो गुरूब हो। तीसरा कॉल ये है कि इससे मुराद नबातात जिनका तना नहीं होता, जो जमीन पे फैली होती है ना, बेलें जिनको हम बोलते हैं। तो इसका मतलब ये हुआ कि जमीन पर फैले हुए बेल बूटों की कसम जब वो जुम्बुश करें, हवा जब वो जुम्बुश करें। चौथा माना यह है कि नजम से मुराद कुरान पाक। अब तर्जमा यह होगा कि कुरान की कसम जब वो रफ्ता रफ्ता नाजिल हो। और पांचवी तफसीर यह की गई है कि नजम से मुराद है जाते मुस्तफा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। इस एतबार से माना होगा कि चमकते तारे मोहम्मद की कसम जब वो मेराज की रात आसमानों से नीचे उतरे। तो यूं इसके मुतअद्दद अकवाल यहां पर बयान किए गए। अब इन सब के बाद इरशाद होता है मा वल्ला साहिबुकुम व मा गवा, तुम्हारे साहिब, ए लोगो, ए मुसलमानों, तुम्हारे साहिब ना बहके और ना टेढ़ा रास्ता चले। साहिब से मुराद नबी पाक सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम, कि हमारे आका, हमारे मौला सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम ना बहके के कभी हक और हिदायत के रास्ते से नहीं हटे, ना कभी बहके और ना टेढ़ा रास्ता चले, कि ना कभी आपने किसी फासिद अकीदे को इख्तियार किया, किसी किसी इस तरह के आप रास्ते पर चले, आप हमेशा हक को हिदायत पर रहे, ना बहके ना टेढ़ा रास्ता चले। वमा यंतिकु अनिल हवा इन हुआ इल्ला वहयू यूहा, और वो कोई बात ख्वाहिश से नहीं कहते, वो वही ही होती है जो उन्हें की जाती है। फरमाया نبی پاک علیہ الصلوۃ والسلام جو بات کرتے ہیں وہ خدا کی وحی سے کرتے ہیں، یعنی جو آپ قرآن لوگوں کے سامنے پیش کر رہے ہیں وہ خدا کی وحی ہے، وہ ان کی اپنی خواہش کا کلام نہیں، وہ اپنی خواہش کا کلام نہیں۔ کیونکہ کفار یہ اعتراض کرتے تھے کہ بھئی یہ قرآن تو یہ خود اپنی مرضی سے بنا لیتے ہیں، خود تیار کرتے ہیں اور ہمیں آ کے بول دیتے ہیں جی اللہ تعالیٰ نے نازل کیا۔ تو اللہ تعالیٰ نے فرمایا کہ ہاں ہاں اللہ تعالیٰ نے ہی نازل کیا ہے، یہ اپنی خواہش سے، وما ينطق عن الہوا، یہ اپنی خواہش سے کلام نہیں کرتے ہیں بلکہ یہ وحی ہوتی ہے جو ان کی طرف کی جاتی ہے۔ اور یہ وحی ان کو کون سکھاتا ہے، یہ کتاب ان کو کون سکھاتا ہے؟ فرمایا علمہ شدید القوا ذو مرۃ فاستوى، انہیں سخت قوتوں والے طاقت والے نے سکھایا، پھر اس نے قصد فرمایا۔ سخت قوتوں والے طاقت والے نے سکھایا، وہ کون؟ بعض مفسرین نے فرمایا کہ اس سے مراد جبرائیل امین علیہ السلام، کہ جبرائیل امین علیہ السلام نے نبی پاک علیہ السلام کو سکھایا قرآن، آپ کو جو آپ کو قرآن پہنچایا وہ جبرائیل امین علیہ السلام نے پہنچایا۔ اور جبرائیل امین کون ہے؟ فرمایا شدید القوا، سخت قوتوں والے، ذو مرتن، طاقت والے۔ تو جبرائیل امین علیہ السلام بڑی قوتوں والے ہیں کہ آپ نے جن قوموں کو ہلاک کیا اللہ تعالیٰ کے حکم سے، تو جیسے قوم لوط ہے، قوم لوط کی بستیوں کو آپ نے اپنے پروں پہ اٹھایا اور اوپر سے لے جا کے نیچے کر دیا، تو سخت قوت والے، طاقت والے۔ اسی طرح جن قوموں کو چیخ کے ذریعے ہلاک کیا گیا، تو جبرائیل امین علیہ السلام کی ایک چیخ سے پوری قوم ہلاک ہو گئی، زلزلہ برپا ہو گیا، تو سخت قوتوں والے، طاقت والے۔ اور اب اس اعتبار سے پھر ہوا کہ فستوا، پھر اس نے، پھر وہ مستوی ہوا۔ اب اسے تو اب فستوا کا پھر یہاں پر جو معنی ہے وہ مفسرین کرام نے فرمایا ہے کہ اب اس سے مراد جب علمہ شدید القوا ذو مرۃ، جب ان الفاظ سے مراد جبرائیل امین علیہ السلام ہے، تو فستوا کی ضمیر کا مرجع بھی جبرائیل امین علیہ السلام، تو اس اعتبار سے معنی ہوگا کہ جبرائیل امین علیہ السلام اپنی اصلی صورت پر قائم ہوئے، فستوا مستوی ہوئے، فستوا مستوی ہوئے، یعنی اپنی اصلی صورت پر قائم ہو گئے۔ نبی پاک علیہ السلام نے خواہش کا اظہار فرمایا تھا کہ جبرائیل امین علیہ السلام اپنی اصلی شکل مجھے دکھائیں، تو پھر وہ اپنی اصلی شکل میں آئے اور نبی پاک علیہ السلام نے ان کو دیکھا، تو یہاں پر پھر اس کی طرف اشارہ ہے۔ اور ایک معنی تو یہ ہو گیا، دوسرا معنی یہ بیان کیا کہ شدید القوا اور ذو مرہ، اس سے مراد ہے اللہ تعالیٰ کی ذات، کہ نبی کریم علیہ السلام کو یہ قرآن کس نے سکھایا؟ سخت قوتوں والے، طاقت والے اللہ نے، اس اعتبار سے معنی درست ہے۔ اب فستوا کا معنی کیا ہوگا؟ اب فستوا کا معنی ہوگا کہ پھر اللہ تعالیٰ نے استوا فرمایا جیسا اس کی شان کے لائق ہے۔ تو اب یہ پھر جس معنی کے اندر بھی ہے وہ پھر متشابہات میں سے ہے۔ اور بعد نے یہ فرمایا کہ اس صورت میں بھی فستوا سے مراد نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی ذات مبارکہ، اور فستوا سے مراد ہے نبی پاک علیہ السلام کا بلند جگہ اور اعلیٰ مقام میں استوا فرمانا، آپ کا وہاں اس کی طرف قصد فرمانا اور اس جگہ پر آپ کا جو ہے وہ آپ کا ٹھہر جانا، اس کے اوپر آپ کا جو ہے وہ مستوی ہو جانا، یہ مراد ہے۔ تو یوں اس اعتبار سے فستوا کے فاعل کے بارے میں تین اقوال ہیں۔ اب مزید فرمایا وَهُوَ بِالْأُفُقِ الْأَعْلَى، اس حال میں کہ وہ آسمان کے سب سے بلند کنارہ پر تھے، اس حال میں کہ وہ آسمان کے سب سے بلند کنارے پر تھے۔ اب سب سے بلند کنارے پر کون تھے؟ ایک قول ہوئی کہ جبرائیل امین علیہ السلام، اور علامہ راضی رحمۃ اللہ علیہ فرماتے ہیں کہ اس سے مراد نبی پاک علیہ السلام، کہ آپ افق اعلیٰ پر تھے، آپ آسمانوں کے اوپر تھے۔ اب اگلی آیت میں بیان ہوتا ہے ثم دنا فتدلا فکان قاب قوسین او ادنا، پھر وہ جلوہ قریب ہوا، پھر اور زیادہ قریب ہو گیا، تو دو کمانوں کے برابر بلکہ اس سے بھی کم فاصلہ رہ گیا، پھر وہ جلوہ قریب ہوا، फिर और ज्यादा करीब हुआ तो दो कमानों के बराबर बल्कि उससे भी कम फासला रह गया। अब इससे क्या मुराद है? फिर वो जलवा करीब हुआ, तो इससे मुराद फिर वो करीब हुआ। एक कॉल तो यह है कि इससे मुराद है कि फिर जिब्राइल अमीन अलैहिस्सलाम नबी पाक अलैहिस्सलाम के करीब हुए, फिर और करीब हुए, हत्ता के नबी पाक अलैहिस्सलाम और जिब्राइल अमीन में दो कमानों के बराबर फासला रह गया। एक तो ये, दूसरा इसका यहां कॉल ये है कि इससे मुराद है कि नबी पाक अलैहिस्सलाम अल्लाह ताला के करीब हुए, फिर और करीब हुए, हत्ता के खुदा और उसके हबीब में अल्लाह की शान के मुताबिक, अल्लाह की शान के लायक दो कमानों के बराबर फासला रह गया बल्कि उससे भी कम। और एक ये है कि दना फतदल्ला बिज़मीर का मर्जे अल्लाह ताला की तरफ है, फिर अल्लाह अज़्ज़ वजल करीब हुआ अपनी शान के लायक, फिर और करीब हुआ, हत्ता के अल्लाह अज़्ज़ वजल और उसके हबीब अली इस्लाम के दरमियान अल्लाह ताला की शान के लायक दो कमानों के बराबर फासला रह गया बल्कि उससे भी ज्यादा कुर्ब अल्लाह ताला ने अता फरमाया। तो ये तीसरा कौल जो है इसकी ताई जो है बुखारी शरीफ से भी होती है। चौथा माना ये भी बयान किया कि फिर नबी पाक अलैहिस्सलाम सुम्मा दना बारगाह इलाही में अल्लाह के हुजूर अल्लाह के करीब हुए, फतदल्ला फिर सजदाए इताअत किया। तो ये मुख्तलिफ अकवाल है। अब इन अकवाल में अगर आप गौर करें तो नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम का जो मकाम व मर्तबा बयान किया जा रहा है, हकीकत यह है कि हम उसकी हकीकत को समझ ही नहीं सकते, हम उसकी हकीकत को समझ नहीं सकते। नबी पाक अली इस्लाम खुदा के करीब गए, अल्लाह ताला नबी पाक अली इस्लाम के करीब हुआ अपनी शान के लायक, क्योंकि जिस्म से अल्लाह ताला पाक है, जिस्मानी फासिलों से अल्लाह ताला पाक है, जिस्म का करीब होना अल्लाह ताला इन चीजों से पाक है। तो अब फिर वो किस एतबार से है, उस तक उसके उसकी हकीकत के इदराक से हमारी अकलें कासिर हैं। तो ये अल्लाह ताला जानता है, ये अल्लाह ताला के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम जानते हैं, जिनको अल्लाह ताला ने इस कुर्ब से सरफराज फरमाया। अब अल्लाह ताला फरमाता है फऔहा इला अब्दिही मा औहा, फिर उसने अपने बंदे को वही फरमाई जो उसने वही फरमाई। इसके दो तर्जमे, एक तो यह है कि फिर अल्लाह ने अपने बंदे जिब्राईल को वही फरमाई जो जिब्राईल ने नबी पाक अलैहिस्सलाम को वही फरमाई। दूसरा यह माना बनेगा फिर अल्लाह ताला ने अपने बंदे मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम को वही फरमाई जो उसने वही फरमाई। अब यह नहीं बताया क्या वही फरमाई, अल्लाह ताला ने नबी पाक अलैहिस्सलाम को क्या वही फरमाई ये नहीं बयान किया। क्यों? इसलिए कि यहां पर मा औहा के अंदर जो इबहाम है वो इबहाम इस बात की दलील है कि अल्लाह ताला ने वो वही फरमाई और वो उलूम अता फरमाए कि जिनको हम समझ ही नहीं सकते, जिनकी गहराई तक हम जा ही नहीं सकते। वो खुदा और उसके हबीब अलैहिस्सलाम के दरमियान असरार की बातें हैं, वो खुदा और उसके हबीब अलैहिस्सलाम के दरमियान राज हैं, वो महबूब व मुहिब के दरमियान राज की बातें हैं जो अल्लाह ताला ने अपने हबीब अलैहिस्सलाम की तरफ वही फरमाई जिस पर दूसरों को मुत्तले नहीं किया गया। इसकी तफसील के अंदर उलमा किराम ने बड़ी खूबसूरत बातें, बहुत सारी बातें इरशाद फरमाई। अब अल्लाह ताला इरशाद फरमाता है मा कदबल फुआदु मा रआ, दिल ने उसे झूठ ना कहा जो आंख ने देखा, दिल ने उसे झूठ ना कहा जो आंख ने देखा। क्या मुराद? मुराद यह है कि नबी पाक अलैहि सलातो सलाम की आंख मुबारक ने, चश्मे मुबारक ने जो देखा खुदा का जलवा, खुदा का दीदार, दिल ने उसको जुटलाया नहीं, दिल और आंख ने एक दूसरे की तस्दीक की, दिल ने आंख की तस्दीक की जो आंख ने देखा, और आंख ने क्या देखा? अल्लाह ताला का जलवा देखा। यहां पर बाद मुफस्सरीन ने यह फरमाया कि यहां जिब्राईल अलैहि सलाम को देखना मुराद है, कि दिल ने तकजीब ना की, दिल ने ना झूठा कहा उसे जो आंख ने देखा, یعنی جبرائیل علیہ السلام کے دیکھنے کو، بعد نے یہ فرمایا. لیکن حقیقت یہ ہے کہ دل اس قول کی طرف اتنا مائل نہیں ہوتا، کیونکہ نبی پاک علیہ السلام کا جبرائیل امین علیہ السلام کو دیکھنا کوئی ایسی بڑی شے نہیں ہے کہ جس کو اللہ تعالیٰ یوں اہتمام، اللہ تبارک و تعالیٰ یوں بطور خاص بیان فرمائے. کہ جبرائیل امین علیہ السلام تو خود سرکار کے خادم ہیں، ایک اپنی عظمت اور وسعت کے اعتبار سے ان کی جو بھی شانیں ہیں، لیکن ہیں تو نبی پاک علیہ السلام کے خادم. تو آقا نے اپنے خادم کو دیکھا تو اس کے دیکھنے کو خدا عزوجل رب العالمین اس انداز میں اس ملاقات اور دیکھنے کو بیان فرمائے تو بظاہر جو ہے وہ یہ ایک عجیب سی بات رکھتی ہے. تو یہاں دیکھنا جو ہے وہ اللہ تعالیٰ کو دیکھنا مراد ہے. اب اللہ تعالیٰ کو نبی پاک علیہ الصلوۃ والسلام نے دیکھا، یہ دیکھنا کیسے تھا؟ دل کی آنکھ سے یا سر کی آنکھ سے؟ اس میں بھی دو ہی قول ہیں. بعد نے فرمایا دل کی آنکھ سے، لیکن بکثرت علماء محدثین نے یہ ارشاد فرمایا کہ یہاں پر سر کی آنکھوں سے دیکھنا مراد ہے. مراد یہ کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے رب عز و جل کو اپنے سر کی آنکھوں سے دیکھا، اپنی جسمانی آنکھوں سے دیکھا، اللہ تعالیٰ کا دیدار کیا. یہ جو قول ہے یہ حضرت انس بن مالک، حضرت حسن بصری، حضرت اکرمہ رضی اللہ تعالیٰ عنہم کا ہے. اور حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما کا ایک بڑا پیارا فرمان ہے، وہ فرماتے ہیں اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو خلیل بنانے، موسیٰ علیہ السلام کو کلیم بنانے اور سرکار دو عالم علیہ السلام کو اپنے دیدار عطا فرمانے سے امتیاز بخشا. یعنی ابراہیم علیہ السلام کو خلت دی، موسیٰ علیہ السلام کو کلام کا شرف دیا اور اپنے حبیب علیہ السلام کو اپنے دیدار کا شرف عطا فرمایا. اور حضرت کعب رضی اللہ تعالیٰ نے فرمایا کہ اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام سے دو مرتبہ کلام فرمایا، دو مرتبہ کلام فرمایا. اور سید المرسلین صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کا دو مرتبہ دیکھا. تو یہ اقوال جو ہیں یہ نبی پاک علیہ الصلوۃ والسلام کے دیدار الہی کے بارے میں ہیں. اب اللہ تعالیٰ ارشاد فرماتا ہے، اب کافروں کے بارے میں اللہ تعالیٰ کافروں سے کلام فرماتا ہے، فرمایا افتمارونہ علی ما یرا ولقد رآہ نزلۃ اخرى عند سدرۃ المنتہا. تو کیا اے کافرو، اے لوگو، تم ان سے، نبی سے، ان کے دیکھے ہوئے پر جھگڑتے ہو؟ اور انہوں نے تو وہ جلوہ دو بار دیکھا سدرۃ المنتہا کے پاس. اللہ تعالیٰ فرماتا ہے کہ اے لوگو، اے کافرو، تم نبی سے ان کے دیکھنے پر جھگڑتے ہو. کیونکہ جب معراج کی صبح نبی پاک علیہ السلام نے اپنا سارا واقعہ بیان کیا کہ رات کے مختصر سے حصے میں بیت الحرام سے مسجد حرام سے مسجد اقصیٰ، پھر وہاں سے آسمانوں پر میں گیا، تو کافروں نے جھگڑا کیا، بحث کی، مذاق اڑایا، بہت کچھ کیا. تو اللہ تعالیٰ فرمایا کہ کیا تم ان سے جھگڑتے ہو؟ انہوں نے تو وہ جلوہ دو مرتبہ دیکھا. انہوں نے تو وہ جلوہ دو مرتبہ دیکھا، جلوے سے مراد بعد نے کہا جبرائیل امین علیہ السلام، لیکن جمہور نے فرمایا کہ نبی پاک علیہ الصلوۃ والسلام، کہ نبی پاک علیہ الصلوۃ والسلام کا جلوہ دو مرتبہ دیکھا سدرۃ المنتہا کے پاس. کیونکہ سدرۃ المنتہا سے اوپر جا کے ہی اللہ تعالیٰ کا دیدار حاصل ہوا تھا. اور دو مرتبہ یوں کہ نبی پاک علیہ الصلوۃ والسلام نے جو اللہ تعالیٰ کی بارگاہ میں نمازوں کی کمی کے لیے درخواست کی تھی، تو اس کے لیے آپ بارگاہ میں دوبارہ بھی حاضر ہوئے تھے. لیکن یہاں دو مرتبہ کا بیان ہے، دو مرتبہ کے بیان سے زائد کی نفی نہیں ہے، کیونکہ نبی پاک علیہ السلام کی جو حدیث مبارک ہے نمازوں کی معافی کی، نمازوں میں تخفیف کروانے کی، اس میں تو کئی مرتبہ جانے کا تذکرہ ہے. سدرۃ المنتہا کا بیان فرمایا. سدرۃ المنتہا کیا ہے؟ یہ بیری کا ایک درخت ہے، اس کی جڑ چھٹے آسمان میں اور اس کی شاخیں ساتویں آسمان میں پھیلی ہوئی ہیں. تو اس کے جو پھل ہیں وہ مٹکوں کے برابر، جو بڑے بڑے مٹکے ہوتے ہیں ان کے برابر، اور اس کے جو پتے ہیں وہ ہاتھی کے کانوں کی طرح. اس کو منتہا کیوں کہتے ہیں؟ منتہا کا مطلب جہاں پر انتہا ہو جائے، وہ جگہ جہاں انتہا ہو جائے. تو اس کے بارے میں علماء نے فرمایا کہ فرشتے، شہداء اور متقی لوگوں کی جو روحیں ہیں وہ اس سے آگے نہیں جا سکتی، ان کی انتہا یہاں پر ہے. اور بعد نے اسے دوسرے الفاظ میں یہ بیان کیا کہ زمین سے اوپر جانے والی چیزیں اور اوپر سے نیچے آنے والی چیزیں یہاں آ کے رک جاتی ہیں. उससे ऊपर वालों का ये और नीचे से ऊपर जाने वालों का वो, रुकने का मकाम है, तो इसके लिए इसको मुंतहा कहते हैं। और ये सिदरतुल मुंतहा कहां है? फरमाया इंदहा जन्नतुल मावा, उसके पास जन्नतुल मावा है। इद यक्षा सिदरत मा यक्षा मा जागल बसर व मा तगा, जब सिदरा पर छा रहा था जो छा रहा था, आंख न किसी तरफ फिरी और न हद से बड़ी। जन्नतुल मावा फरमाया कि सिदरतुल मुंतहा के पास है और सिदरा पर छा रहा था, यानी फरिश्तों ने और अनवार ने सिदरा के उस दरख्त को घेरा हुआ था, आंख न फिरी और न हद से बड़ी। कि जब नबी पाक अलैहि सलाम ने अल्लाह ताला का दीदार किया तो ये आंख न फिरी न हद से बड़ी, बल्कि अदब और ताजीम के साथ इन आंखों ने अल्लाह ताला का दीदार किया। तो दुनिया के अंदर नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की वो वाहिद जात है जिन्होंने अपने सर की आंखों से अल्लाह ताला का दीदार किया। और क्यामत में जन्नत में, जन्नत में हर मुसलमान को अल्लाह ताला का दीदार नसीब होगा। जन्नत में सब लोग अपनी आंखों से अल्लाह ताला का दीदार करेंगे, अपने सर की आंखों से अल्लाह ताला का दीदार करेंगे। दुनिया में नबी पाक अलैहिस्सलाम के अलावा अगर कोई शख्स ये दावा करे कि मैंने बेदारी के आलम में अपने सर की आंखों से अल्लाह ताला का दीदार किया, तो उलमा फरमाते हैं कि ये जुमला कुफरिया है, ये जुमला कुफरिया है। दुनिया में आंखों से दीदार सिर्फ नबी पाक अलैहिस्सलाम को हासिल हुआ। अंबिया अलैहिस्सलाम को ख्वाब में अल्लाह ताला का दीदार या दिल की आंखों से अल्लाह ताला का दीदार, इसी तरह औलिया किराम बाज के हवाले से है तो वो दुरुस्त है अपनी जगह, लेकिन सर की आंखों से सिर्फ नबी पाक अलैहिस्सलाम के साथ। अब अल्लाह ताला खुलासा कलाम इरशाद फरमाता है इस सफर मेराज का, लकद रआ मिन आयाति रब्बिहिल कुबरा, बेशक नबी ने अपने रब की बहुत बड़ी निशानियां देखी। मेराज की रात नबी पाक अलैहिस्सलाम ने अपने रब की बड़े अजायबात देखे, जन्नत देखी, जन्नत में गए जहन्नम देखी, मुलाहजा किया उसे, फिर और अल्लाह ताला की कुदरतों के नजारे देखे। तो ये नबी पाक अलैहिस्सलाम को जो मुशाहदात करवाए गए ये उनकी तरफ इशारा है। अल्लाह तबारक व ताला प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम के मकामात को पढ़ने सुनने और दिल में जगह देने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।